नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृङ्खलामा विगत चार श्रृङ्खलादेखि हामी सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनिरहेका छौं। समरलभ फाइन प्रिन्टले बजारमा ल्याएको पुस्तक हो। आज हामी समरलभको चौथो श्रृङ्खला वाचन सुन्छौं, पृष्ठ 75 बाट। दुई पेक भोड्का खाइसकेपछि म पुरै जाप। एक हाफमाथि अझ अर्को क्वार्टर पनि थपेका थिए उनीहरूले। राति 9 बजेतिर दोहोरी बन्द भयो। स्टेजमा गएर केही ग्राहक नाच्न थाले। केहीले दोहोरी गाइरहेका केटीहरूलाई स्टेजतर्फ तान्न थाले। केटीहरू नाच्न जान मानेनन्। किरण र म नाच्न भनी उठेर गयौँ। माझी दाई पोखरा फेवा तालको बजिरहेको थियो। नजाने पनि यसै जीव हल्लाउँदै ती केटीहरूको छेउमा उनीहरूलाई छुने न्युमा गयौँ। रक्सी धेरै लागेकोले होस पनि थिएन। पहिले तिनीहरूको हात समाइयो अनि मैले एउटीको कम्मरमै हात लगेँ। कम्मरमा हात लगाउन्जेल त त्यसले केही पनि भनिनँ। तर त्यसपछि हात उसको गालामा पुगेछ। केटीले मलाई फुत्त उत्याइदिए। म भुइँमा लडेँ। हत्तनपत्त किरणले नै उठाएर मलाई लग्यो। केटीहरू यो सब दृश्य सक हुँदै हेरिरहेका रहेछन्। बाहिर निस्केपछि मलाई चारैतिर घुमिरहेको जस्तो फिल भयो। किरणले काँध नहालेको हुँदो त म लडिसक्थेँ होला। केटीहरू भने मलाई व्यङ्ग्य गर्दै खेतीदी हाँसिरहे। बाबालजको प्राङ्गणमा पुग्न साथ मैले वाललाई छादेँ। छादेको मात्र भए त केही थिएन, तर मेरो छाद मभन्दा ठिक अगाडि हिँडिरहेकी प्रतीक्षाको जिउमै पर्यो। प्रतीक्षाले घिन मान्दै मुख बिगारी अनि साइड लागेर लुगै खोलुला झैँ गरी कराउन थाली। कस्तो मान्छे यार, साइड लागेर छाद्नुपर्छ नि, हेर त जम्मै फोहोर गरिदियो। एकछिन अलिक किनारा लागेर कनी कनी छाड्न लागे। तीन चारपल्ट छादिसकेपछि जिउ हलुङ्गो भयो। केटीहरूसँग छुट्टिएर किरण र म स्नो हिलतिर लागिहाल्यौँ। कोठामा पुग्ने बित्तिकै सुतिहालेँ। बिहानै 6 बजे नै हामी पोखरा छाडेर काठमाडौँ फिर्नेवाला थियौँ। बाबालाई जगाडि बस रेडी थियो। बिस्तारै एक एकजना गर्दै बस चढ्ने काम भइरहेको थियो। बाहिर सडकमै सायाहरू भेटिए। लाज मान्दै म मुसुक्क हाँसेँ, उनीहरू पनि हाँसे। सरी प्रतीक्षा, मैले प्रतीक्षासित आँखा नजुदाइकन भने। कति पिएको पिउन पनि, उसले भने। दुई पेग, तर तिमीहरूकै अनुरोधमा त हो, मैले भने। सायाकातिर ठुस्केर उभिरहेकी थिए। म ऊ नजिकै गएर सरी भने। के को सरी, उसलाई अझै रिसाउनु पुगेको थिएन। हिजो रातिको घटनाप्रति, मैले भने। ल भइगयो, प्रतीक्षाले भने। धेरै झडा नगर, जाऊ बसमा गएर बस। म लुत्रुको परेको कुखुरा जाँ आँखा शिर झुकाउँदै बसमा गएर बसेँ। बस हिँडेको धेरै बेरपछि सायालाई एउटा एसएमएस गरेँ, सरी साया। उसले रिप्लाई गरिन। फेरि दोस्रो मेसेज पठाएँ, सरी साया, मबाट अब यस्तो गल्ती कहिल्यै हुने छैन। दोस्रोपल्ट उसले रिप्लाई गरे, केही छैन, तिमी नसामा थियौ, थ्याङ्क्स। उताबाट अन्तिम मेसेज आयो, वेलकम। एक्जामको रुटिन निस्कियो। सिडी यसमा भुइँचालै आए जस्तो भयो। विद्यार्थीहरू भेटघाट कुराकानी र सरसल्लाह गर्न लागे। सब आत्तिय झैँ चिन्तित झैँ देखिन्थे। भोलि म तेरो घर आउँछु है, कोही एउटा साथीलाई अर्को यसो भनिरहेको हुन्थ्यो। तेरो नोट लिएन यार, जम्मै फोटोकपी गर्छु। नोट नबनाउनेहरू नोट मागिरहेका हुन्थे। जब भयो राति अनि बुढी ताती भने चाहिँ सोधिरहेका थिए, मिलरको किताबको कति पर्छ? अरू कोही आफूलाई गाह्रो लागेको युनिट दोहोऱ्याएर पढ्ने वातावरण मिलाउन जनमत बटुल्दै थिए। एकपल्ट थापा सरलाई भनेर त्यो क्लाइमेटोलोजीको युनिट 3 रिभिजन गरेर लगाउन। अघि पछि एक आपसमा नबोल्नेहरू पनि नोटका लागि पहिलेदेखि परिचित साथी चाहिँ व्यवहार गर्न लागेका थिए। फलानु पेपर साह्रै गाह्रो छ अघि भन्दै गएपछि जम्का भेटे हुँदा पनि नदेखेचै गरी हिँडेहरू पनि कुरा गरिरहेका थिए। सायले राम्रो नोट बनाएकी थिए त्यसैले म ढुक्क थिएँ। साथीहरू पनि भन्थे, सायले नोट बनाएकी होली नि, उपलब्ध गराने यार। आफूले नलिखेन अरूलाई म किन दिन्थेँ भन्थे। मेरो सङ्गतमा लागेर ऊ पुरै बिग्रिसकेँ, एउटै नोट बनाएकी भए मारिदिनु। क्लासमा पनि साय र मेरो सम्बन्धलाई लिएर विभिन्न चर्चा परिचर्चा हुन थालेका थिए। साथीहरू भन्न थालेका थिए, एउटी पढ्ने खालकी केटी मसितको प्रेमका कारण बिग्रिए। तर यी चर्चादेखि हामीलाई कुनै वास्ता थिएन, हाम्रो सम्बन्ध सार्वजनिक भइसकेको थियो। केही महिनादेखि त साय र म लास्ट बेन्चमा छुट्टै बस्न थालिसकेका थियौँ। किरण अरू नै ग्याङ खोजेर अलिक अलिक अगाडि सरेको थियो। प्रतीक्षाहरू पहिला जसरी नै बस्न थालेका थिए, तर हामी सबै बीच मित्रतामा रत्तीभर पनि कमी आएको थिएन। हाम्रो नजिकका साथी भनेका उनीहरू नै थिए, हामी उनीहरूका। साय र म अलिक बोल्ड हुन थालेका थियौँ। हामी क्लासमा जिस्किरहन्थ्यौँ, हाँसिरहन्थ्यौँ, थुप्रै क्लास हामी बङ्क गर्थ्यौँ। कोरोनेसन गार्डन हाम्रो प्रमुख डेटिङ स्पट थियो। कति साथीहरूले हामीलाई त्यहाँ देखिसकेका थिए। एकपल्ट दुईजना सिनियर केटाहरूले हामीलाई किस गर्दै गरेको देखेका थिए। यस्तोमा सायाप्रतिको कक्षाका साथीहरूको दृष्टिकोण किन परिवर्तन नहोस्? उनीहरूको नजरमा साया नपढ्ने बिग्रेकी लुवाट केटी भइसकेकी थिए। म त के कहिले पो राम्रो विद्यार्थी थिएँ र। एक दिन रमाकान्त यादवले परीक्षा र पढ्ने शैलीबारे लामो लेक्चर दिए। कसरी पढ्ने, के कस्ता कुरा लेख्ने, कति समय केलाई दिने, आदि सबै कुराबारे करिब 1 घन्टा जति लेक्चर दिए। बिचबिचमा बुढाले हँसाइ पनि रहे। अन्तिममा सब विषयको मोडल क्वेसन पनि दिएर फोटोकपी गरेर लिनु भने। परीक्षाका बेला कम्बाइन स्टडी गर्नु राम्रो पनि हुन्छ भनेका थिए। केटाहरूलाई गत परेछ। कम्बाइन स्टडी गर्नुपर्छ भन्दै केटाहरू पार्टनर खोज्न थाले। हामी पनि किरण कहाँ कम्बाइन स्टडी गर्ने भयौँ। छुट्टी सुरु भयो। पहिलो दिन किरण कहाँ जम्मा भएर नोटसोट फोटोकपी गरियो, केही डिस्टन्सन डिस्कसन भयो। दोस्रो दिन एकछिन पढाइ सम्बन्धी डिस्कसन भइसकेपछि एउटाले तास खेलौँ भन्यो। खेल्ने कि नखेल्ने भन्ने बारे लामै डिस्कसन चलेपछि अन्त्यमा खेल्ने कुराले नै जित्यो। सबैजना एउटा सामूहिक तर्कमा कन्भिन्स भए, पढ्ने पनि र खेल्ने पनि। घरमा 3 दिन लगाएर पढ्ने कुरा आखिर त्यहाँ त्यस माहौलमा केही घन्टामै पढिहालिन्थ्यो। बचेको समयमा हल्का मनोरञ्जन किन नगर्ने? पैसा उठाएर 3 बुक तास किनियो। म्यारेज खेल्न सबैजना सहमत भए। खाजाको लागि किरणले नजिकैको होटलबाट बफ चाउमिन र चिया मगायो। ननभेज नखाने एकजना साथीको लागि 1 चाउमिन मगाइयो। सबैजनाको प्रश्न, के 1 खानेलाई भेजमा गर्न सकिन्छ? पहिलो दिन भव्य रमाइलो भयो। 4 जना थियौँ जम्मा। जित्नेलाई कसैले छाडेन। फर्कने बेला नयाँ बजारको कोजी रेस्टुरेन्टभित्र लगेर उल्टै जितेभन्दा बढी खर्च गराइयो। दोस्रो दिन 1 जना थपियो। तेस्रो दिन 2 जना थपिए। गर्दा गर्दै केही दिनपछि 8-10 जनाको समूह भयो। किरणको सानो कोठामा तासका 2 खाल जम्न थाल्यो। ट्याङ्ला फाँटको उसको डेरा जुवा घरमा रूपान्तरण भयो। 15-20 दिनसम्म निरन्तर कम्बाइन स्टडीमा गइसकेपछि जानै छाडे। एक दिन सायले नै मलाई गाली गरेर नजानु भने। उसले नजानु भनेको केही दिनसम्म पनि म गएँ, तर पछि त आफैप्रति लाज लाग्न थाल्यो। म के गरिरहेछु जस्तो लाग्न थाल्यो। फेरि घर बसेर पढ्छु भन्यो ठ्याप्पै पढ्न भन्न लाग्ने। एक दिन सायालाई फोन गरेर भने, कम्बाइन स्टडी गरौँ। एक्लै त नसकिने भयो साया, मलाई तासमा कुनै इन्ट्रेस्ट नै छैन, उसले भने। साँच्चै केको कम्बाइन स्टडी? मैले भने, 2 जना तास खेल्न नि मजा आउँछ। के थाहा, उसले भने, जुवाडीहरूलाई एक्लै पनि त खेल्न मजा आउँदो। उसले त मलाई जुवाडी पनि बनाइदिए। त्यसपछि त झन् लाज लाग्यो। प्लिज साया, मेरो कोठामा आउन, सँगै पढौँ। एउटा शर्त मात्र आई त। के शर्त? त्यहाँ माथि कुविचार राख्ने होइन नि। म एकछिन हाँसेँ। 2 जना विपरीत लिङ्गी एउटै कोठामा बस्दा कस्तो कुविचार नआउला। खैर यो उसलाई भन्नु थिएन भने सुविचार नै राखौँला नि। पहिला आउन त आऊ। ऊ मेरो कोठामा आउन थाली। मलाई केही पढ्नै मन नलाग्ने। उसलाई बुझेका कुरा मलाई एक्सप्रेसन गरिदेऊ भन्थेँ। उसले एक्सप्लेन गरिदिएपछि म सब बुझ्थेँ। त्यति बुझ्न कति मिहिनेत गर्नुपर्ने हो? क्लासमा एउटा पुरै लेक्चर ध्यान दिएर सुन्नुपर्ने कुरा उसले 10 मिनटमै बुझाइदिन्थे। मलाई क्लासमा ती बोरिङ लेक्चर नसुनेर केही गल्ती गर्ने जस्तो पटक्कै लागेन। फेरि चायासँग पढ्नु नै मजा। उसले पढाउँदा पढाउँदै म उसको अनुहारमा एकटक्ले हेरिदिन्थेँ। पढ्दा पढ्दै म एक्कासी उसको हात समाउँथेँ। म उसलाई आफूतिर तानेर च्याप्प अँगालोमा बेर्थेँ। ऊ पुनः नचलन भन्थे। त्यसपछि उसको मुहारमा आफ्नो ओठ यत्र तत्र डुलाउँथे। ऊ मधुर साउती जस्तो आवाजले अझै के गरेको भन्थे, मानौ त्यो उसले उसको थिएको नै हो। म अझ आक्रामक हुन खोज्थेँ। ऊ मलाई धकेलेर उत्याउँथे। हत्तपत्त तितर बितर भएको आफ्नो कपाल मिलाउँथे। कपाल मिलाइसकेपछि मेरो गोदरेजको दराजमा एकपल्ट आफ्नो अनुहार हेर्थेँ। ब्याग बोकेर निस्कन्थे। म मनमनी डराउँथे। ऊ मेरो कोठामा कहिले आउने छैन, तैपनि झिनो आशाका साथ भोलिपल्ट फोन गर्थेँ। ऊ उसै गरी भन्थे, एउटा शर्तमा मात्र आउँछु। मलाई थाहा थियो उसको शर्त, तैपनि थाहा नपाए चाहिँ गरी सोधिदिन्थे, के शर्त? आफ्नो नियतमाथि नियन्त्रण गर, ऊ यस्तै केही भन्थे। म हुन्छ भन्थे। ऊ आउँथे, दुई चार घन्टा पढिन्थ्यो। त्यसपछि म उसै गरी उसको हात समाउँथेँ। म उसै गरी के गरेको भन्थे उसले। म आफूलाई रोक्दिन थिएँ, मलाई थाहा थियो त्यसपछि उसले के गर्छ। म उसलाई पुनः उसै गरी अँगालोमा कस्थेँ। ऊ उही रुटिन सम्वाद के गरेको भन्दै आंशिक प्रतिवाद गर्थे। म आफूलाई रोक्न असमर्थ हुन्थेँ। उसको मुहारभरि आक्रामक चुम्बन बर्साउँदै जान्थे। उसको तातो सासमा लट्ठिन्थे। उसको सुगन्धै बेग्लै सधैँ हावाभरि छरियोस् जस्तो। तर जब मेरा हातले उसको छातीसित न्यू खोज्न थाल्थ्यो, ऊ पुनः के गरेको भन्दै मेरो हात पन्छाउँथे। उसै गरी ब्यागबाट एउटा काँयो झिकेर मेरो गोदरेजको दराज अगाडि आफ्नो कपाल मिलाउँथे र गइहाल्थे। करिब दुई हप्ताको जेरक्स दिन पश्चात एक दिन ऊ सन्किदिए, तिम्रो सधैँ नियतै खराब, म अब आउन्न। त्यो दिनभरि पढ्नै मन लागेन। कतिपल्ट आउन भने तर आउँदिनँ भनेर ऊ सन्किरहे। ठिक त्यसको भोलिपल्ट उसको एउटा मेसेज आयो, लेखेको थियो, आज मेरो घरमा कोही छैन, आउँछौ? एकछिन त मैले उसको कुरा पत्याउँदा पनि पत्याइनँ। कहिलेकाहीँ सिरियस कुरामा पनि झिस्किदिन्थे, के थाहा। एकपल्ट मैले यस्तो लेखेर पठाएँ, कम्बाइन स्टडी गर्न हो, यति मात्र रिप्लाई पठाएँ उसले। मैले फेरि टाइप गरेँ, मेरो नियत खराब भयो भने नि। त्यसपछि उसले कुनै मेसेज नै पठाएन। पाँच मिनटसम्म उसको रिप्लाई नआएपछि एकपल्ट सशङ्कित भएँ। बल्ल बल्ल आएको सुमधुर अफर आफ्नै कारण किन गुमाऊ भन्ने लागेर यसपालि फोन नै गरेँ। सोधेँ, बा आमा कहाँ? खै बा आमा भाइ सबै मामाको बिहेमा गएका छन्, तिमी किन नगएकी? मैले सोधेँ, तिम्रो साथ एक रात भए पनि किन नबिताउँ भनेर। उसले भने, साँच्चै? मैले नाकका पोरा फुलाउँदै सोधेँ। उल्लु, उसले भने, एक्जामको बेला म जान्छु भने पनि कहाँ लान्छन् त मलाई? चार दिन बाँकी थियो एक्जाम आउन, विश्वस्त भएँ उसले राखेको अफर साँच्चै रहेछ। खुसीले मन बुरुक्क भयो। हतार हतार उसको घर गएँ, उसले भनेअनुसार नै साँझमा। पहिलोपल्ट म उसको घरभित्र छिरिरहेको थिएँ। तीन तले घर, ठूलो कम्पाउन्ड, दाहिनेपट्टि एउटा सानो हरियो चौरको टुक्रा, देब्रेपट्टि मार्बलै मार्बल ओछ्यार बनाइएको बाटो जुन एउटा सानो ग्यारेज जस्तो ठाउँमा गएर टुङ्गिन्थ्यो। म त्यहाँ पुग्दा वरपरका घरमा भर्खर बत्ती बल्न थालेका थिए। उसको घरको सबभन्दा माथिल्लो तलामा मात्र बत्ती बलेको थियो। म गेटमा पुग्दा ऊ कौसीबाट हात हल्लाएर मलाई बोलाइरहेकी थिए। त्यो घरको गेट खोल्दा अनायास म भित्र गुन्चियो, मेरो ससुराली घर, अनि हाँसेँ। कतिखेर यो कुरा सायालाई सुनाउँ जस्तो भयो। माथि पुग्न साथ मैले उसलाई सुनाइहालेँ, प्राणभन्दा प्यारो मेरो ससुराली घर। ऊ सक्दो हाँसी अनि मलाई आफ्नो कोठामा लगी। उसको कोठा घरको सबभन्दा माथिल्लो तलामै रहेछ, ठूलो कोठा। उसैको कोठासँगै भान्सा र टोयलेट थियो। ढोकाकै साइडमा डबल बेडको बक्स पलङ थियो। पलङकै साइडमा कम्प्युटर टेबल जहाँ फिलिप्सको एलसिडी मोनिटर थियो। अर्को साइडमा काठको एउटा लामो दराज। शानदार कोठाभरि ओछ्याइएको गलैँचामा उसले मलाई बसाई। अलिक पर एउटा सानो कुनु देखेँ जहाँ उसका किताब राखिएको एउटा सानो ऱ्याक थियो र त्यसको अगाडि पढ्न भनेर राखिएको काठको गुई टेबल। वरपर छरिएका थिए कोरमेन्डी, ओडम र क्रेपका किताब अनि केही कापीहरू। एकछिनपछि ऊ मेरै छेउमा आएर बसेर सोधी, भन के खान्छौ? हस्याङ फस्याङ गर्दै आएकोले पानी प्यास लागिरहेको थियो भने, पानी। केही बेरमा उसले एउटा लाम्चो सिसाको ग्लासमा पानी लिएर आई। सेतो रङमा रातो टिक टिक बुट्टा भएको ट्राउजर र एडिडास लेखेको रातो टी सर्ट लगाएकी थिए। जाडो खासै थिएन, माघ सकिने तर्खरमा थियो। चर्को घाम लाग्थ्यो दिउँसो। त्यहाँमाथि उसको घर हेर्दै पारिलो ठाउँमा थियो। पानी पिइसकेपछि सोधे, आज आउँदैनन् कोही? रातिको त बिहा, उसले भने, भोलि बेलुकी मात्र आउनुहुन्छ। केटी मान्छे एक्लैलाई छाडेर कसरी जान सक्या त? मैले भने, म कति बस्या छु एक्लै? उसले भने, स्कुल पढ्दादेखि नै बस्थेँ। डर लाग्दैन? जिस्काउने पारामा सोधे। डर? ऊ एकपल्ट हाँसेर भने, डर भन्ने चिज नै मसँग डराएर भएको छ मिस्टर। म केही बोलिनँ। उसैले सोधी, ल भन आज के खान्छौ? जे तिमी खुवाउँछौ। मैले भने, सरी अलिकति मिस्टेक भयो। उसले भने, के पिउँछौ? पिउँछौ? म आश्चर्यमा परेँ। भने, अर्थात् रक्सी या? उसले टाउको हल्लाई। चुरोट जति खाए पनि रक्सी मेरो जिउलाई सुट गर्दैन थियो। यो उसले पोखरामा देखिसकेको थिएँ। जतिपल्ट मैले प्रयास गरेको थिएँ रक्सी खानलाई, तर हरेकचोटि मैले भमिट गरेको थिएँ। स्वाद नै मन नपर्ने, प्रत्येकपल्ट घाँटीबाट छिराउना साथ वाक्क मन लाग्ने। साया मलाई रक्सी अफर गरिरहेको थिए। मैले पोखराको उदाहरण दिँदै उसलाई रक्सी नखाने कुरा बताइदिएँ। प्रत्युत्तरमा उसले भने, हे लोग्ने मान्छे भएर पनि के आइमै जस्तो कुरा गरिरह, भमिट गऱ्यो भने म सोर्छु। म केही बोलिनँ। एकछिनमा उसले तल गएर एउटा रुसलान भोड्काको बोतल लिएर आए। मलाई बोतल देखाएर हाँस्दै भने, बाबाको भोड्का चोरेर ल्याए कि? ससुराबाले थाहा पाए भने? मैले भने, तिम्रा ससुरा त्यति विचार पुर्याउने मान्छे कहाँ छन् र? उसले हाँस्दै भने, भोड्काको बोतल त्यहीँ राखेर ऊ भान्सामा गएर सिसाका दुईवटा साना कप लिएर आए। कप भोड्काको बोतल नजिकै राखेर उसले मन्द मुस्कान साथ भने, आज सेलिब्रेट गर्ने। म ट्वाल्ल परेर उसलाई हेरिरहेँ। मैले त्यसरी एकटकले उसलाई हेरेको देखेर उसले भने, अरे यार मामाको बिहा हो नि। अनि म हाँसेँ। म पुनः भान्सामा के खानेकुरा लिएर आएँ। सिसाको कपमा अलिकति भोड्का हालेँ र चियर्स गर्न भने। चियर्स गर्न साथ उसले एक घुटको स्वाट्ट पारिहाले। म उसलाई हेरेको हेरै थिएँ। के हेर्या उल्लु? मलाई झन्नै रिस न उठेको। मुरी आफ्नो घरमा बोलाएर अप्काउँछे। बलजफ्ती नमिठो लागि लागि पनि मैले स्वाट्टै पारिदिएँ। त्यसपछि उसले प्लेटमा ल्याइएको आइटम मलाई देखाउन थाले। तीन चार थरी आइटम। जिब्रो मनपर्छ? एउटा सानो प्लेटमा रहेका स्यानाकै टुक्रा देखाउँदै उसले सोधे। मैले सोधेँ, के को जिब्रो? राँगाको। मलाई यसै घिन लाग्यो। जिब्रो त खाँदा स्वाद मान्ने चिज होइन। एक त जिब्रो, त्यो पनि राँगाको। तत्कालै भने, छि खान्न। एकचोटि खाएर हेर न अनि थाहा पाउँछौ छि रहेछ कि चिज रहेछ। मैले फेरि खान्न भने। खाऊ न खाऊ भन्दै उसले सानो टुक्रो ल्याएर मेरो मुखमा हालिदिन खोजे। जबरजस्ती खाएँ। कस्तो लाग्यो त? यता ऊ सोधिरहेको थिए। मिठै थियो, तर मलाई आफ्नो अहममा चोट पुग्ला भने ठानेर मिठो थियो भनिन। हेर न त्यहाँ, उसले नाक खुम्च्याएर मतिर हेर्दै भने। मिठो लागि लागि मिठो भन्न नसक्या। राँगासँग फ्रेन्च किस पर्यो। मान्छेसित भए पो ऊ मरिमरी हाँस्न थाले। झ्याप्पै लाइन गयो। ला खत्तम। हामी दुवैजनाको मुखबाट यो आवाज निस्क्यो। हत्तन पत्त मैले आफ्नो गोजीको मोबाइल झुकेँ। उसले पनि अयोजन गरेर भने। म बत्ती खोज्न गएँ। साया, मैले भने, उठेर एक पाइलो अगाडि बढाइसके कि साया मेरो आवाजले पछाडि फर्की। क्यान्डल छैन? उसले भने, त्यही त खोज्न जाँदैछु। उसले रातो मोटो क्यान्डल ल्याएर बाली। ऊ नभएको मौका छोपेर एक दुई पिस जिब्रो खाएँ। स्वाद मानी मानिकन। थाहा पाएँ भने फेरि व्यङ्ग्य गर्थे। ऊ फर्काँदा पनि चबाइ नसकेको जिब्रोको एक टुक्रा मुखमै बाँकी थियो। हतार हतार नचबाइ निले। क्यान्डल लाइट डिनर, वाउ, मैले भने। उसको प्रतिक्रिया, ठिक टाइममा बत्ती गएछ। उसको अनुहार अघि बत्ती भएभन्दा झनै उद्भासित भएको थियो। एउटा मादक सहक त्यसमा नजाने कहाँबाट उत्रेको थियो। मेरो रित्तिसकेको ग्लासमा सायाले फेरि अलिकति भोड्का हालिदिए। भोड्काको घुटको जबरजस्ती निल्दै गएपछि मलाई आफ्नै आत्मीय अम्बल चुरोटको तिर्चना लाग्यो। चुरोट हत्तपत्त मेरो गोजीबाट छोड्दैन थियो। एउटा झिकेँ अनि सायालाई सोधिटो भने, स्मोक गर्न पाइन्छ नि? उसले गिलासको भोड्का जम्मै खत्तम गरेर भने, पाइँदैन भने भने। मलाई हाँसो उठ्यो भने, मैले जबरजस्ती सल्काएँ भने। ऊ पनि हाँसेर भने, त्योभन्दा अगाडि मैले यो क्यान्डल निभाएँ भने, मैले भान्सामा गएर सलाइ खोजेर ल्याएँ भने, मैले तिम्रो बाटो छेकेँ भने, म तिमीलाई पन्छाएर गएँ भने। हामी दुवै हाँसिरहेका थियौँ हरेकको संवादमा। त्यसपछि केही बोल्नुभन्दा मैले तुरुन्तै त्यही अगाडि बलिरहेको क्यान्डलमा चुरोट सल्काएँ अनि एउटा विजयी मुस्कान साथ उतिर हेर्दै भने, अब के गर्छौ? उसको पालो पनि मैले तान्न आँट्दै गरेको ओठको चुरोट झिकेर आफै तान्न लागे। अब देली, अब देली भन्दा भन्दै उसले जम्मै चुरोट आफै उडाएर सक्न थाले। मैले गोजीबाट अर्को चुरोट झिकेर सल्काउन लाग्दा उसले भने, नो यार, एउटै चुरोट दुईजनाले पिउने आत्मीयता हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समर लभको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, बैतडीको रेडियो सनसेर, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, सुर्खेतको बुलबुले एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, कैलालीको रेडियो अपी, दैलेखको दुर्वतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, अछामको रेडियो रामारोशन, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोहलपुर, नेपालगंजको रेडियो बागेश्वरी, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएमबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। गोर्खाको गोरखकाली एफएम, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलिवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र ढुकढुके एफएम, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, उदयपुरको रेडियो त्रियुगा, सोलुकुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सुबिन भट्टराईको उपन्यास समर लभको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। उसको पालो पनि मैले तान्न आँट्दै गरेको ओठको चुरोट चेकेर आफै तान्न थालेँ। अब देली भन्दा भन्दा उसले जम्मै चुरोट आफै उडाएर सक्न लागे। मैले गोजीबाट अर्को चुरोट झिकेर सर्काउन लाग्दा उसले भने, नो यार, एउटै चुरोट दुईजनाले पिउने, आत्मीयता हुन्छ। उसले आत्मीयता आफ्नै ओठमा सक्न लागेकी थिए। अन्धाधुन्ध उडाउँदै मैले उसको मुखबाट चुरोट तोत्न खोज्दा उसले मेरो हात पन्छाइरहे अनि दुई चार सरको छिटछिटो तानेर चुरोट मेरो ओठका बिचमा राखिदिए। मैले पनि चुरोटको फ्वाँक लिन थालेँ। एक हाफ फटकारी तिसकेको थियो। मोबाइल हेरेँ, 8 बजेको थियो। खाने आइटम चिकन चिल्ली अझै थियो, तर केही खान सकेर जस्तो थिएन। एक्कासी सायाले भने, एकछिन वाकमा जाउँ न बानेश्वर चोकसम्म। मलाई जानु मन थिएन। एकपल्ट भनी हेरेँ, यतिखेर जानु ठिक होला र? ह्याकुरको हिँड, मेरो हात समातेरै तान लागे। त्यसपछि हामी सबै भाँडाकुँडा थन्काएर वाकमा गयौँ। नयाँ बानेश्वर चोकमा चहलपहल अझ बाँकी नै थियो। एकपल्ट मैले उसलाई चिया खान्छौ साया भने सोद्धा उसले खान्छु भने, वाणिज्य बैङ्क अगाडि चिया पकाउने दिदीको पसल उठिसकेको थियो। त्यसपछि चियाको सट्टा हामीले पान खाने सल्लाह गर्यौँ। वाणिज्य बैङ्कको विपरीत दिशामा राम पान भण्डारमा खायौँ। ऊ नाई म त जर्दा खान्छु भनेर न्यु खोजिरहेको थिए। बल्ल बल्ल पान बेच्ने भैयालाई जर्दा भन्न लगाएर मिठा पान खुवाएँ। पान फान खान पाएर ऊ झन् पान सम्बन्धी गीत सम्झी सम्झी गाउँदै हल्ला गर्दै हिँड्न थाले। त्यसपछि बिआइसिसी भवनलाई एक राउन्ड परिक्रमा गऱ्यौँ र फर्क्यौँ। त्यति नै बेला मैले भमिट गरेँ। साया पछाडिबाट मलाई थापथपाउँदै थिए। उसैलाई कसैले समाइदियोस् जस्तो भइरहेको अवस्थामा ऊ मलाई समाइरहेकी थिए। भमिट गर्दा अघि स्वाद मानी मानी चोरी चोरी खाएको राँगाको जिब्रो पनि जम्मै गयो। वाकमा गएको हो कि वाक नगएको हो अझै पो भयो। त्यसै बेला बत्ती आयो। स्ट्रिट लाइटको चहकिलो प्रकाशको किनारा भएर हामी एकअर्कालाई अङ्गालो हाल्दै घर आइपुग्यौँ। उसको कोठामा छिर्न साथ फेरि अर्कोपल्ट मलाई भमिट भयो। यसपटकको भमिटपछि भने आनन्द भयो, पुरै हलुका भयो शरीर। आधा उदी नसा यो दोस्रो पटकको भमिटले नै लगिदियो। ऊ भान्सामा गएर सफा पर्ने पानी र भुइँ पुस्ने कपडा ल्याएर सोर्न लागि। जम्मै सोरेर सफा गरेर आइसकेपछि मलाई भने, तिमी त नामर्दै रहेछौ, दुई पेक भड्का पनि खान नसक्ने। उसले यसरी रक्सी खाने प्रसङ्गलाई मर्दाङ्गीसँग जोडेको मलाई मन परेन। मनमा नै भने, त्यो त देखाइदिइहाल्छु नि। त्यसपछि कम्मरमा समातेर उसलाई आफूतिर ताने। ऊ के गरेको भन्न खोज्दै थिए। तर त्यो भन्न दिनु अगावै मैले नै उसलाई उसको मुखमा आफ्नो मुख लगेर थुन्दिएँ। एकछिनपछि उसले भने, छि छादेको मुख। यो कुरा सुनेपछि नहाँसिरहन सकिनँ। हाँस्न पुगिसकेपछि म बिस्तारै फेरि आफ्नो छादेको मुखले उसलाई किस गर्न लागेँ। ऊ पनि नलज्जै राखी म उसको सिल्की कपाल खेलाइरहेको थिएँ। हामी एकअर्कालाई किस गर्दा गर्दै उसको बेडसम्म पुगिसकेका थियौँ। उसले आफ्नो शरीरलाई निस्तेज निष्फिक्री सम्पूर्ण मेरै भरमा छोडिदिएकी थिए। हामी एक आपसमा बाटेको डोरी चाहिँ कसिएका थियौँ। मैले उसको टी सर्ट निकालेँ, कालो ब्रा लगाएकी थिएँ। बिस्तारै रोमान्टिक हुन खोज्दै सेतो गर्दनमा किस गर्दै मैले उसको कालो ब्रा खोल्न थालेँ। ठिक त्यति नै बेला मूल गेट खोलेको आवाज आयो। साया अति को आयो? सायाले डराउँदै भने, तल डोरबेल बज्यो। आतिता आतिता सायाले टी सर्ट लगाए, कपाल मिलाए, तर समस्या त त्यहाँ म थिएँ। मलाई कतै तह लगाउनु थियो उसले। डोरबेल दोस्रोपल्ट पनि बज्यो। भर्खर 9 बज्दै थियो। टाढा टाढाबाट कुकुर बोकेको आवाज आइरहेको थियो। खाटामुनि लुकाउँ भने बक्स पलङ थियो। बक्सभित्र हटाउने भए म पक्का थिएँ उसले मलाई त्यहीँ एडजस्ट गराउँथ्यो होला। के गर्ने, तिमी पनि सोच न उल्लु, निकै नै आत्थेको स्वरमा उसले अप्काउँदै भने। उसको घरमा मेरो बुद्धिले के काम गरोस्? ऊ पनि घरि दराजतिर हेर्छ, घरि बाहिर छततिर हेर्छ, घरि कता हेर्छ। लाग्थ्यो उसको दिमाग पनि पुरै निकम्मा भइसकेको छ। डोरबेल तेस्रोपल्ट बज्यो। उसले मलाई फलामको भर्याङ चढेर जान मिल्ने छतमा जान भने। त्यहाँ मैले नभनुन्जेल ओरिने होइन, म चढ्नुभन्दा अगाडि उसले आदेश दिए। मैले पनि साउथीको स्वरमा भने, रातभरि बस्नुपर्ने स्थिति आयो भने नि। मोबाइल छ होइन साथमा? उसले सोधी। मैले छको भावमा टाउको हल्लाएँ। त्यस्तो नहोला उसले भने, त्यो स्थिति आए म केही गरौँला। त्यसपछि म सुई सुई भर्याङ चढेर मासतिर गएँ। त्यहाँ कालो रङका दुईवटा विशाल ट्याङ्की र केही पाइपका टुक्रा थिए। माथि हावा पनि बेजोडले चलिरहेको थियो। अर्कातिर चोर पक्रिने हो कि भनी मुटु हल्लिरहेको थियो। त्यो भड्काको असर त कहाँ हो, कहाँ कुलेलम ठोकिसकेको थियो। करिब 15 मिनटपछि साया मुसुमुसु हाँस्दै छतमा आए। उसको अवस्था हेर्दा अघि त्यसरी बाघ देख्दाको हरिण चाहिँ अवस्था भएकी साया यही हो र भन्ने लागिरहेको थियो। को रहेछ? मैले सोधेँ। भाइ किन आएको रहेछ? मोरो गिटार लिन आएको रहेछ। बेकारमा त्यताविधि आत्तिएछौँ। किन आत्तिनु हुन्थेन? भाइ कोठामा आएको भए? ऊ मेरो कोठामा कहिले आउँदैन। भाइ नभएर बा आमा भएको भए? त्यसो भएको खण्डमा त म बेहोसै हुन्थेँ होला। उसले भने। बोतलमा अलिकति भोड्का बाँकी थियो। उसले त्यो गिलासमा हालेर स्वाट्टै पारे। अनि हामी उसको बेडमा गयौँ। म बसिन सक्दै ऊ मेरो नजिक आएँ। मेरो सर्टको कलरमा च्याप्प समातेर आफूतिर ताने। म उसको भोड्काको गन्ध भएको सास महसुस गरिरहेको थिएँ। उसको आँखा लट्ठ भएका थिए। म क्रमशः पग्लिँदै जान थालेँ। थोपा थोपा तप्प तप्प चुहुँदो थिएँ। आकारहीन भएँ। हामी एक आपसमा समाहित हुँदै बगिरह्यौँ। छतमा बस्दाको जाडो अब मैले बिर्सिसकेको थिएँ। उसको शरीरको न्यानोपनको आभास मात्र बाँकी थियो। मन त उहिले साटिसकेका थियौँ। त्यो रात हामीले शरीर सुख पनि साट्यौँ। बिहानमा ओछ्यानमै मन नबिउजिँदै सायाले लेमन टी लिएर आएछ। मलाई बिउजाउँथ्यो ऊ भनिरहेकी थिए। ओइ उल्लु, कति सुतिर उठ्नु पर्दैन? म कुनै गहिरो निद्राबाट बिउजे चाहिँ उठेँ। एकछिन त आफू कहाँ छु भनेर ठम्याउनै गाह्रो भयो। अनि सम्पूर्ण होस आएपछि गएको रात भएका सबै घटनाक्रम एक एक गर्दै मस्तिष्कमा सिनेमाका दृश्य चाहिँ ओर्लिरहे। लेमन टी मेरो हातमा थमाउँदै सायाले मन्द मुस्कानका साथ आफ्नो ओठ खोलेर भने, गुड मर्निङ। त्यो क्षण कहिल्यै कल्पनै नगरेको भाव एकाएकमा भित्र आयो। सायाको त्यस किसिमको व्यवहार देखेर मैले एकाएक उसित बिहाको कल्पना गरेँ। उसको जुन चित्र त्यस दिन अघिसम्म मेरो मानसपटलमा थियो त्यो एकाएक परिवर्तित भयो। उसलाई एउटी प्रेमिकाभन्दा भिन्न कहिले देखेको थिइनँ। मैले उसलाई स्वास्नीको रूपमा हेर्न थालेँ। आखिर बाँकी नै के थियो र हामी बीच लोग्ने स्वास्नी हुन? त्यही समाजले तोकेको सिन्दुर र पोते बिराउने बाहेक एकै रातमा मलाई आफू एउटा अल्लारे केटोबाट वयस्क पुरुष भए चाहिँ लाग्यो। हाम्रो एक्जाम सकियो। नेपाल ल क्याम्पस सेन्टरमा परेको थियो। त्यति टाइट थिएन, सबै पेपर राम्रै भएको थियो। त्यसपछि लगत्तै सेकेन्ड इयरको क्लास पनि सुरु हुन थालिहाल्यो। दिनहरू उस्तै किसिमले बितिरहेका थिए। केही नयाँ प्रगति भएको थिएन। रिजल्ट कुरेर बसिरहेका थियौँ। बानेश्वरमा एकजना मामा बस्नुहुन्थ्यो, सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत। कहिलेकाहीँ खाना पकाउन अल्छी लाग्न साथ मामा माइजू भन्दै जान्थे। त्यस साँझ पनि गएको थिएँ, करिब 5 बजेको हुँदो। मामा चिया पिउँदै बसिरहनु भएको थियो। जानासाथ माइजूले मलाई पनि चिया ल्याएर टेबलमा राखिदिनु भयो। दुवैजना बुढाबुढीले सँगसँगै म र मेरो घरतिरको खबर सोध्नुभयो। मैले सबै ठिक छ भनिदिएँ। चिया पिउँदै गर्दा किरणको फोन आयो, हाम्रो रिजल्ट भएछ। के गरौँ के गर्नु भयो, सबभन्दा पहिला मामालाई नै सुनाएँ। भोलि बिहान कलेज जाने नि, मामाले सल्लाह दिनुभयो। मलाई भोलिसम्म पर्खने धैर्य नै थिएन। भने होइन मामा, म अहिले नै गइहाल्छु। यस बेला कहाँ जान्छन्, माइजूले भन्नुभयो। यसै छटपट छटपट भइरह्यो। मामाको ल्यान्डलाइनबाट सायालाई फोन गरेर रिजल्ट भएको जानकारी दिएँ, तर उसले पहिल्यै थाहा पाइसकेकी रहेछ प्रतीक्षाबाट। खबर सायालाई सुनाउने प्रथम व्यक्ति आफै भएर आफ्नो स्मार्टनेसको उसलाई केही आवाज दिलाउन सकौँला भन्ने हिसाबले उसलाई फोन गरेको त। भेटेर सिडी यस जाने हामीले सल्लाह मिलायौँ। चोकमा उसित भेट्ना साथ मैले उसलाई सोधिहालेँ, कस्तो फिल भइरहेछ? एक्साइटेड, उसले भने। मेरो मनमा पनि पुरै ढ्याङ्गो ठोकिरहेको थियो, के होला कसो होला, सबैलाई त हुन्छ। बाटाभरि हामीले त्यस दिन कुनै गफ गरेनौँ। म त पुरै सोचाइमै व्यस्त भइहालेँ। घरिघरि हेर्दा ऊ पनि आफ्नो मस्तिष्कलाई सोच्ने भन्दा अर्को कुनै उद्यममा लगाए कि छेझै लाग्दैन थियो। सिडिएस पुग्यौँ, त्यहाँ सानोतिनो भिड पहिले लागिसकेको थियो। हामी त्यहाँ पुग्ने बित्तिकै साथीहरू सबैले हामीतिर हेर्दै एकै स्वरमा हो हल्ला मचाए। के बोलेका हुन् शब्द केही बुझिएको होइन, केवल हल्ला। अलिक नजिकै पुगिसकेपछि प्रत्येक साथी हामीतिर हात बढाउँदै बधाई भनिरहेका थिए। यद्यपि म पुरै बेखबर थिएँ के का लागि बधाई पाइरहेको छु। जब हरियो बोर्डमा गएर रिजल्टको नतिजा हेरियो तब थाहा पाइयो बधाईको कारण। पुरै आश्चर्यचकित भएको थिएँ म। हरियो बोर्डमा पुग्नुभन्दा केही अगाडिदेखि नै मुटु तेज गतिमा ढुकढुक गरिरहेको, त्यहाँ पुगिसक्दा अझ धड्कन तेज हुन लाग्यो। रिजल्ट थाहा पाइसक्दा पनि म लगभग काँपिरहेको थिएँ। सायले क्लास टप गरेकी थिए, म सेकेन्ड भएको रहेछु। सायले 90% ल्याएकी थिए, मैले 89। एकाएक भित्रैबाट खुसीका ज्वारबाटको उछाल मैले अनुभूत गरेँ। के गरौँ, कसलाई सुनाउ चाहिँ भयो, रिजल्ट के हुन्छ हामीलाई पनि खबर गर्नु है। मैले हट गरेपछि जाने अनुमति दिँदै मामा माइजू दुबईले भन्नुभएको थियो हिँड्ने बेलामा। मैले तत्कालै मामालाई फोन गरेँ। त्यसपछि घरमा फोन पहिला आमाले उठाउनु भयो। मेरो खबर सुनेर आमा रुनु नै भयो। आमालाई धेरै खुसीको र अलिअलि दुःखको खबर सुन्दा रुनु पर्थ्यो, अनि उहाँलाई रुँदै गर्नुहोस् भन्दै बासित कुरा गर्न चाहेको बताएँ। सधैँ गाली जस्तो आवाजमा बोल्ने बा मेरा कुरा सुनेर अलिक मत्थर हुँदै लौ केटोले प्रगति गरे चाहे भन्दै हाँस्नुभयो। बहिनी पनि फोनमा आई। मेरो खुसीको खबर सुनेर उसले मसित कुर्ता सुरुवालको डिमान्ड गरी। उसलाई यसो उसो केही सानैतिनै भए पनि अवसर चाहिन्थ्यो डिमान्ड गर्नलाई। यो त ऊ जस्तैका लागि ठुलै अवसर थियो। मैले हुन्छ भनिदिएँ, कम्तीमा एउटा चियापाटी त चाहिन्छ। साथीहरूको डिमान्ड त्यहाँ भए जति सबैलाई पछाडिको क्यान्टिनमा लग्यौँ। क्यान्टिनमा हाम्रै विषयमा ज्यादा कुरा भयो। सुमन गौतमले सायातर्फ हेर्दै भन्यो, यो अतीतको सङ्गतमा लागेर साया बिग्री भन्ठानेको, उल्टै तिमीले त्यसलाई सफारी छेउ पो। साया लाज मानेर हाँसी मात्र, तर यो अतीतले मसित गद्दारी चाहिँ गरेकै हो है। एक्जामको बेला मैले नोट नदिएको रिस एकजना साथी सबको अगाडि पोख्न थाल्यो, नोट माग्दा पनि दिएन फटाले। सोध्न सायालाई, सायातिर आउँला देखाउँदै भने, त्यसरी नोट बनाएर पढ्नै पढिएन नि। साया केही नबोलेर मन्द मन्द मुस्कान दिएर बसी मात्र रहेकी थिए। मलाई एकपल्ट एक्जाममा सायासित सँगै भएर पढेका र रोमान्स गरेका दिनहरूको स्मृति भयो। उसकोमा बिताएको रातको सम्झना भयो, अनि उसले मलाई एक्सप्लेन गरिदिएका सबै कोर्स याद भयो। अनि मैले सबै केटाहरूतिर हेर्दै भने, वास्तवमा यो सब कम्बाइन स्टडीको नतिजा हो। केटाहरूबीच एकपल्ट फेरि हाँसोको वातावरण भयो। साया मेरो कुरा सुनेर फुलुक्क मलाई हेरिरहेकी थिए। सायद उसको ध्यान मेरो कम्बाइन स्टडी शब्दमा गएको हुनुपर्छ। चियाको पैसा मैले तिरेँ, रात परिसकेको थियो। हामी जङ्गलको बाटो झर्दा मैले सायालाई भने, थ्याङ्क्स साया, मेरो रिजल्टको क्रेडिट तिमीलाई। साया एकछिन हाँसी मात्र, अनि केही बेरमा भनी, अनि मेरो रिजल्टको तिमीलाई? त्यो त विशुद्ध तिम्रै मिहिनेत हो नि साया। होइन, उसले भने, केही भूमिका त तिम्रो पनि छ। म आश्चर्य मुद्रामा के भनी सोध्नु विवश भएँ। उसले भने, तिमीलाई आफूले जानेको कुरा एक्सप्लेन गरेरै त म पनि जान्ने भएकी हुने। भनिन्छ नि 80% ज्ञान मान्छेले आफूले जानेको कुराहरूलाई बुझाएर प्राप्त गर्छ। मैले केवल टाउको हल्लाएँ। उसैले भने, भोलि सेलिब्रेसन गर्नुपर्छ। कस्तो सेलिब्रेसन? मैले सोधेँ अलिक सशङ्कित मुद्रामा। नडराऊ, उसले भने, रक्सी खाने सेलिब्रेसन होइन, म हाँसेँ। वास्तवमा डर के थियो भने उसले फेरि कतै लगेर रक्सी नखुवाइदियोस्। अनि सोधेँ, के त फिल्म हेर आउँछु उल्लु? उसले भने, भोलिपल्ट जय नेपाल हल गयौँ, दिउँसोको सो एउटा अङ्ग्रेजी फिल्म लागेको थियो, फास्ट एन्ड फ्युरियस, पुरै एक्सन तर एकदमै झुर। हलबाट निस्कँदा उसैले सोधेकी थिए, कस्तो लाग्यो? राम्रो लाग्यो, मैले भने। के राम्रो लाग्यो? उसले पुनः सोधी। मैले भने, तिमीसितको साथ। तिमी नि? ऊ एकछिन अड्की अनि फेरि भने, मैले फिल्ममा के राम्रो लाग्यो भने? त्यो त झुर, मैले भने। अनि उसलाई पनि सोधेँ, तिमीलाई नि? मलाई पनि झुर लाग्यो। उसले भ्रिकुटी खुम्चाएर अलिकति हाँस्दै भने, अनि त्यहाँबाट नेपाल यातायात चढेर बानेश्वरतर्फ लाग्यो। चितवन नेसनल पार्क, हाम्रो थेसिसको फिल्ड, सेकेन्ड इयरमा वाइल्ड लाइफ म्यानेजमेन्ट स्पेसल पेपर लिनेलाई चितवनको बफर जोनमा रिसर्च गर्नका लागि आंशिक फन्ड उपलब्ध गराइएको थियो। सायर मेरो फिल्ड सँगसँगै जस्तो थियो। मेरो फिल्ड चितवनको कल्याणपुर गाविसमा पर्थ्यो भने उसको बगौडा गाविस, अरू साथीहरू कोही हामीभन्दा अघिल्लो गाविसमा थिए भने कोही पछिल्लोमा, ठ्याक्कै बस स्टेसन जस्तो, प्रत्येक स्टेसन एकजनाको भागमा। र हाम्रो भागमा परेका गाविसहरू महाविकट थिए। बिजुली सुविधा थिएन, अस्पताल थिएन, मोबाइलको टावर नटिप्ने, तर पनि त्यहाँका गाउँलेलाई नेसनल पार्क र जङ्गली जनावरको संरक्षण गर्नुपर्ने कुराको ज्ञान सहरिया र शिक्षित वर्गलाई भन्दा बढी थियो। पहिलोपल्ट जाँदा जम्मा 12 साथी सँगसँगै थियौँ। मध्य बर्खा थियो, काठमाडौँबाट निस्कँदा निस्कँदै दर्के पानी परिरहेको थियो, तर सबजना पुरै तयारी साथ हिँडेका थिए, रेनसुट र गम्बुटका साथ। मैले सायासित एउटा लेडिज छाता मागेको थिएँ। मलाई यस्तो जिनिस बोकेर हिँड्न एकदमै झिँचो लाग्थ्यो। अल्छी गाईको उसले भनेकै पनि थिए, लम्पु त भन्थे नै, अब लिस्टमा अल्छी पनि थपिएको थियो। कुनै दिन मेरो बेवकुफीको नमुना देख्न पाए इडियट पनि भनिदियो। पहिलोपटकको चितवन भ्रमणमा जम्मा 3 बस्यौँ। साया अरू नै साथीहरूको ग्रुपमा मिसी, काम गर्नुपर्ने ठाउँ फरक फरक गाविसमा थियो, त्यसैले त्यो बाध्यता बन्यो। उसलाई जहाँ पाए पऱ्यो त्यहीँ गएर बसी। उसको काम गर्ने गाविसमा अरू केटीहरू पनि थिए। म कल्याणपुर गाविसमा पर्ने माडी बजारमा साथी समीरसित बसेँ। पहिलो फिल्ड भिजिट व्यक्ति व्यक्तिको कामभन्दा पनि टिमवर्क भन्ने भावका साथ एकले अर्कालाई सहयोग गर्दै सम्पन्न भयो। काम कस्तो थियो भने दिनभरि जङ्गल डुल्नुपर्ने, बाघ भालु र विशेष गैंडाको धेरै नै डर थियो, एक्लै हिँड्न ठुलो आँट चाहिने, पानी दिनभरि परिरह्यो, जता हेरे पनि जलमग्न देखिन्थ्यो। साथीहरूसँग कुरा गर्न मन लाग्थ्यो तर मोबाइल टिपे मार्दिनु, सायासँग सम्पर्कै हुन पाएको थिएन। दिनभरि बाटो हिँड्दा कतै टावर टिप्छ कि भनेर मिनट मिनटमा मोबाइल हेरिरहन्थेँ, तर त्यहाँ मोबाइलको टावर देखिनु मरुभूमिमा जीवित माछा भेटिनु जत्तिकै थियो। कहाँ विकट ठाउँमा पुगेको छु जस्तै लाग्यो। पसुन्जेल दिक्क लागिरह्यो। होटलको कोठा निकै सानो थियो अनि टोयलेट जान एक तल्ला उत्रेर 2 हिँड्नु पर्थ्यो। 1 ओर कल थियो, पहिला टोयलेट जाऊ, पानी थाप्ने भाँडा लिएर आऊ, अनि फेरि टोयलेट जाऊ, योभन्दा झन्झट अरू केही होला? दिशै लागे मात्र गइन्थ्यो, होइन भने पिसा फेर्न त्यत्रो परको टोयलेट जानुभन्दा रोक्नमै कल्याण देख्थेँ म। एक दिन त राति पिसाब लाग्दा छतमै मुतिदिएँ। भोलिपल्ट बिहान उठेर हेर्दा अलिकति पहेँलो झोल जमेर बसेको प्रष्ट देखेँ। एक बोतल पानी खनाइदिइसकेपछि त्यसको कलर अलिक फिक्का भयो। ती 3 पुरै जङ्गलै जङ्गल घुमेर डाटा लिइसकेपछि अन्तिम दिनको साँझ गर्दीमा भेला भयो। अन्तिम दिनमा गर्दी भन्ने ठाउँमा सबैजना भेटिने र त्यो रात केही सेलिब्रेसन गरेर भोलिपल्ट बिहानै फर्किने योजना हामीले पहिले बनाएका थियौँ। साथीहरू त्यहाँ भेटिने आशले नै त्यहाँ अधिकांश समय व्यतीत गरियो। 2 नफर्की नहुने भनेर काठमाडौँ हानिसकेका थिए, हामी 10 मात्र बाँकी रह्यौँ। त्यो रात गीत गाउँदा गाउँदै क्याम्प फायरको मजा लिँदै बितायो। सायाको साथ भेटिएको थियो तर ग्रुपमा उसित नजिक हुन सङ्कोच लागेको थियो। सबैले फिल्ड भिजिटको आफ्नो अनुभव सुनाए अनि दोस्रो फिल्ड भिजिट माघमा भयो। 5 ग्याप चितवन गइँदै थियो। यसबीचमा सेकेन्ड इयरको एक्जाममा व्यस्त भयौँ। सेकेन्ड इयरको एक्जाम सकिने बित्तिकै दोस्रो फिल्ड भिजिट तय गर्ने साया र मेरो योजना पहिल्यै बनिसकेको थियो। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता समरलभको पाँचौं श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।